यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शिक्षकलाई मर्यादाक्रमको सूचीमा समावेश गर्ने मन्त्री परिषदको निर्णय। नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। नौबिसे नागढुंगा सड़क निर्माणका लागि भोलिदेखि 10 दिन राति बन्द हुने र आतंकवाद विरोधी दुई चुट्टाचुट्टी अनुसन्धानमा बेलायत प्रहरीद्वारा 7 ईरानी नागरिक सहित 8 जना पक्राउ।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1,999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले शिक्षकहरूलाई सरकारको मर्यादाक्रमको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। यही वैशाख 15 र 17 गतेको मन्त्री परिषदका निर्णय आज सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षकहरूलाई हालसम्म सरकारको मर्यादाक्रमको सूचीमा सूचीकृत नगरिएको र शिक्षकहरूले अपमानित महसुस गरेका कारण सरकारको मर्यादाक्रमको सूचीमा राख्ने निर्णय भएको जानकारी दिनुभयो।
नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई पनि समावेश गर्ने, अहिलेसम्म शिक्षकहरू मर्यादाक्रममा सूचीकृत नगरेको शिक्षकहरूले चाहिँ धेरै अपमानित भएको महसुस भएको हुनाले त्यो मागभित्रको यो चाहिँ माग चाहिँ पूरा गर्ने निर्णय पनि भएको छ। नेपाल शिक्षक महासंघको आयोजनामा भएको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय भएको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने निर्णय छ।
शिक्षक महासंघले काठमाडौँमा गरेको आन्दोलनका क्रममा सरकारसँग भएको सहमति अनुसार सरकारले शिक्षकहरूलाई सरकारको मर्यादाक्रमको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको हो। यसै गरी मन्त्री परिषद बैठकले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ड म्याग्नेसाइट प्राली गरी 7 वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले नेपाल स्मार्ट शहर सम्बन्धी सूचकहरू स्वीकृत गर्ने, नेपाल राष्ट्र बैंकको रिक्त गवर्नर पदमा नाम सिफारिश समितिका सदस्यमा पूर्व गवर्नरहरू मध्येबाट महाप्रसाद अधिकारी सदस्य रहने गरी समिति पुनर्गठन गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने, पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, नेपाल हज समिति गठन तथा सञ्चालन आदेश 2081 स्वीकृत गर्ने र स्वास्थ्य बीमा पहिलो संशोधन नियमावली स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय सभाले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 स्वीकृत गरेको छ। सभामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि संशोधन हाल्न चाहने सांसदहरूले संघीय संसद राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 छलफल भएको छ। छलफलमा उठेका विषयमा जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक सदनमा पेश गर्न प्राप्त निर्देशन अनुसार काम अगाडि बढ़ाइएको बताउनुभयो। छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले छलफलमा सांसदहरूले उठाएका विषय र मन्त्रीले व्यक्त गर्नुभएका विचार समेतका आधारमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसै राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र रियालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2080 र भन्सार विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबल गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भारतको ओडिशा स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा एनओसी नदिन सरकारलाई सुझाव दिएको छ। बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगंजकी प्रिसा शाह र अध्ययनका लागि बेलायत गएका सुसान ओली मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 महिनाको अन्तरालमा भारतको केआईआईटी विश्वविद्यालयको छात्रावासमा 2 नेपाली विद्यार्थी प्रकृति लम्साल र प्रिसा शाहले आत्महत्या गरेको विषयमा निष्पक्ष छानबिनको माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भारतको ओडिशा स्थित विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु भएको र एउटै विश्वविद्यालयमा एउटै प्रकृतिको घटना दोहोरिनु दुःखद भएको बताउनुभयो।
आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनु भएको भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत छात्र स्वर्गीय प्रिन्सा शाहको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यान आकर्षण भएको छ। एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनैतिक माध्यम मार्फत यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराईमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बस्नेछ। नौबिसे नागढुङ्गा सड़क निर्माणका लागि रातको समयमा 10 लागि बन्द गरिने भएको छ। काठमाडौँ आवत जावत गर्ने मुख्य मार्ग मानिने सो सड़क यही वैशाख 22 गतेदेखि वैशाख 31 गतेसम्म राति 11 बिहान 3 सवारी साधन आवत जावत रोकेर सड़क निर्माणको काम गर्न लागि हो। त्रिभुवन राजपथको नागढुङ्गा पिपला मोड़ क्षेत्रमा सड़क निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बस्न र तीव्र गतिमा काम बढ़ाउन रातिको समयमा सड़क बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद नेउपानेद्वारा जारी सूचनामा उल्लेख छ। त्यस समयमा सवारी साधनलाई वैकल्पिक सड़क प्रयोग गर्न नागढुङ्गा मुङलिङ सड़क योजना कार्यालयले आग्रह गरेको छ। नेकपा एमालेको आज बसेको सचिवालय बैठकले वर्तमान सरकार बनेपछि मुलुकले राजनीतिक र नीतिगत स्थिरता पाएको निष्कर्ष निकालेको छ। बैठकले राजनीतिक स्थिरतालाई खलबलाउन कमजोर बनाउन सक्रिय पक्षहरू असफल बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको बाटोमा अघि बढ़ेको निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
मुलुक मूलत राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अगाडि बढ़िरहेको छ। यद्यपि यो स्थिरतालाई खलबल्याउन यसलाई कमजोर गर्नका निम्ति विभिन्न पक्षहरू क्रियाशील पनि भइरहेका छन्, तर उनीहरूको प्रयास कमजोर बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ्दै गएको निष्कर्ष निकालेको छ। त्यसका अतिरिक्त आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्ति बनाउनका लागि पार्टीलाई सम्पूर्ण रूपले एकताबद्ध गर्न र पार्टीभित्रको सम्पूर्ण सामर्थ्यलाई चाहिँ एकताबद्ध भएर अगाडि बढ़ाउनका निम्ति प्रयासहरू गर्ने खालका कुराहरू त्यो निर्णयहरू पनि भएका छन्।
बैठकमा सरकारले संघीय संसदमा पेश गरेको आगामी नीति तथा कार्यक्रममाथि छलफल भएको र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्ने गरी बजेट बन्नुपर्नेमा नेताहरूले जोड़ दिनुभएको उपमहासचिव गेवालीले बताउनुभयो। बैठकमा नेताहरूले रणनीतिक महत्वका योजनाहरूलाई प्राथमिकता दिन बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउन र सूचना प्रविधिलाई विकासको महत्वपूर्ण अंगको रूपमा प्रयोग गर्न सुझाव दिनुभएको छ। यसै बैठकले आन्दोलनरत शिक्षक तथा चिकित्सकहरूसँग सहमति गरी सकारात्मक सन्देश दिएकोमा सरकारलाई धन्यवाद समेत दिएको उपमहासचिव गेवालीले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको ठहर सहित तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले अस्पताल भवन निर्माणका क्रममा सार्वजनिक खरिद ऐन विपरीत कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट ठाकुर, शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेन्द्र शाह, इन्जिनियर मोहम्मद सकुर अन्सारी, अस्पतालका तत्कालीन लेखापाल सुदीप कुमार माझी, सुशील प्रसाद यादव, मूल्यांकन समिति संयोजक डाक्टर वीरेन्द्र बहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी विरूद्ध मुद्दा दायर गरेको हो। यसै निर्माण कम्पनी नवसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालीका प्रबन्ध निर्देशक जगत घिमिरे र लुम्बिनी मिशन जेभीका प्रतिनिधि विष्णु प्रसाद शर्मालाई पनि झुटो प्राविधिक विवरण पेश गरी ठेक्का सम्झौता मार्फत सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। भेरी अस्पतालको जलन वार्ड तथा शल्यक्रिया विभागको उद्घाटन तथा सिकल सेल र थालेसिमियाका बिरामीलाई संक्रामक रोगबाट बचाउन भेरी अस्पताललाई निशुल्क खोप हस्तान्तरण कार्यक्रममा मन्त्री पौडेलले योगदान गर्न सक्ने नागरिकलाई बीमाको दायित्वमा जोडेर बीमा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव मन्त्रालयको रहेको जानकारी समेत दिनुभयो। स्थापना भएको 111 वर्षपछि जिल्ला अस्पताल धनकुटामा हेमोडायलिसिस सेवा औपचारिक रूपमा शुरू गरिएको छ। हेमोडायलिसिस सेवाबाट हप्तामा 12 बिरामीलाई सेवा दिन सकिने र 2 शिफ्टमा सेवा सञ्चालन गर्दा 24 लाभान्वित हुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सन्तोष राईले जानकारी दिनुभयो। आफूसँग भएको परम्परागत सिप र क्षमताको बलमा वर्षौंदेखि घर परिवार धानिरहेका कर्मयोगीहरू सबैका लागि प्रेरणाका स्रोत हुन्। घाम पानी नभनेर साँझ बिहानको छाक टार्न सड़क पेटीमै सिपको खेती गर्नेहरू स्थानीय सरकारबाट भने सहयोग नपाएको गुनासो गर्छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 10 गोसाई गाउँका लेङ्गल लोहार 30 वर्षदेखि आरनको काम गर्नुहुन्छ। आरन चलाएर नै उहाँले घरको गुजारा गर्दै आउनु भएको छ। नेपालगंजको प्रचण्ड गर्मीमा सड़क पेटीमै आरन चलाएर दैनिकी बिताउने लेङ्गलले यो बाहेक अर्को पेसा सोच्नु भएकै छैन। तर कतैबाट पनि अहिलेसम्म केही सहयोग नपाएको लेङ्गलको गुनासो छ। नेपालगंजको भ्रिकुटी नगरमा जुत्ता बनाउने व्यवसाय गर्दै आउनु भएकी मुना शाही एकल महिला हुनुहुन्छ। श्रीमानले छोडेर अर्को बिहे गरेपछि घर व्यवहार चलाउन मुनाले 15 वर्षदेखि जुत्ता बनाएर बेच्ने उद्यम गरिरहनु भएको छ। 5,00,000 लगानी गरेर उहाँले 2 वर्ष अघि पसल नै खोल्नु भएको छ। आफै छालाको नयाँ जुत्ता सिलाएर बेच्नुहुन्छ।
श्रीमानले छोडेर 15-16 वर्ष नै भयो। घरतिरबाट कतैबाट छोराछोरीलाई हेर्ने मलाई हेर्ने त्यो छैन। होइन मैले कमाएर खानुपर्ने कति अरूको काम गर्ने भनेर आफूले पसल खोल्न लागि अहिले गरिरहेछु यतिमा मात्रै गरिरहेछु।
आफूहरू जीवन निर्वाहका निम्ति सिप र क्षमता अनुसारको उद्यमशीलतामा निरन्तर लागि परे पनि सहयोग कतैबाट नपाएको गुनासो लेङ्गल र मुना दुवैको छ। लेङ्गल लोहारको घर त छ तर त्यो बाहेक जग्गा जमिन केही छैन। जेन तेन आराम चलाएर जीवन धानिरहेका लेङ्गललाई कसैले सहयोग गर्ला भन्ने नै लाग्दैन। स्थानीय सरकारले साना व्यवसाय गर्ने आफू जस्ता श्रमिकलाई सहुलियतमा ऋण सुविधा उपलब्ध गराए सहज हुने मुनाको अपेक्षा छ।
सरकारले अब के राहत गरिदिनु भएको भए म जस्तै दुःख पाएको महिला दिदी बहिनीलाई होइन सिपोरी सिकाएर उहाँलाई आफ्नै कारखानाहरूमा
आफूसँग भएको परम्परागत सिप र क्षमताको अधिकतम उपयोग गरी जीवन निर्वाह गरिरहेका विपन्न नागरिकहरूको हौसला बढाउँदै जीविकोपार्जन अझ उन्नत र सहज बनाउने वातावरण निर्माणका लागि सरकारवाला निकायले ध्यान दिन आवश्यक देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य भएको बताउनु भएको छ। राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङदी वाङ्मय प्रतिष्ठानको सह आयोजनामा लमजुङ बाहुन डाँडाको पुस्तुनमा आज आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले भाषा संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। राष्ट्रपति पौडेलले प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मानका लागि कमजोस्याई गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ। भेटमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरे र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खम बहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सरकारले केही दिनमै कृषि ऐन ल्याउने तयारी गरेको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले तयार पारेको कृषि ऐन हाल कानून मन्त्रालयमा सुझावका क्रममा रहेको र त्यहाँबाट आएपछि संसदमा पेश गरिने बताउनुभयो। बैठकमा सांसदहरूले अधिकांश युवाहरू विदेश पलायन हुन तयार हुने तर कृषिमा श्रम गर्न नचाहने प्रवृत्ति बढ़ेकाले सरकारले युवालाई आकर्षित हुने कार्यक्रम कृषि क्षेत्रमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बैंक एण्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट बाफिया 2073 संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग भएको छलफलमा पूर्व बैंकर परशुराम कुंवर छेत्री र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बैंकर र व्यवसाय छुट्याउने गरी विधेयकमा परेका व्यवस्थाबारे विभिन्न देशका असल अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकता खोज्ने गरी उचित प्रबन्ध गरिनुपर्ने बताउनुभयो। पूर्व पश्चिम लोकमार्गको रौतहटको चन्द्रनिगाहपुर सड़क खण्डमा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको गरूडा नगरपालिका उडा नम्बर 3 मलाही टोलका 60 वर्षीय बलिराम सहनी र उनकी छोरी 40 वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायत प्रहरीले आतंकवाद विरोधी दुई छुट्टा छुट्टै अनुसन्धानमा 7 इरानी नागरिक सहित 8 जनालाई पक्राउ गरेको छ। 4 जना इरानी सहित 5 जनालाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। लण्डन, स्वीडन र ग्रेटर म्यान्चेस्टर क्षेत्रमा आतंकवादी अपराध गर्न खोजेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। यसैबीच शनिबार लण्डनमा प्रहरीले चलाएको आतंकवाद विरोधी अर्को कार्यवाहीमा इरानी नागरिक सहित अन्य 3 जनालाई पक्राउ गरिएको थियो। चीनिया राष्ट्रपति शी जिनफिङले रूसको भ्रमण गर्नुहुने भएको छ। जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको 80औं वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति शीले यही मे 7 तारीकदेखि रूसको भ्रमण गर्नुहुने क्रेमलिनले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारी लगानीका विभिन्न सातवटा प्रतिष्ठानहरूको सम्पत्तिको व्यवस्थापनका लागि सरकारले प्रक्रिया अघि बढ़ाएको छ। मन्त्री परिषदको वैशाख 15 गते बसेको बैठकले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिएन्टल म्याग्नेसाइट प्रालीको सरकारी लगानीको व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेसँगै प्रक्रिया अघि बढ़ेको अर्थ मन्त्रालयले जनाएको छ। प्रतिष्ठानहरूको सरकारी लगानीको व्यवस्थापन गर्न अर्थ मन्त्रालयले उच्चस्तरीय अध्ययन समिति गठन गरी ती प्रतिष्ठानहरूलाई के कसरी कुन मोडलमा सञ्चालन गर्ने भन्ने बारेमा सुझाव लिने र सोही बमोजिम व्यवस्थापन अघि बढ़ाउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 बजेट निर्माणको काम तालिका बमोजिम तीव्रताका साथ भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। संघीय सरकारले आगामी जेठ 15 गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम अर्थ मन्त्रालयले बजेट निर्माणका लागि मन्त्रालयगत तथा विभिन्न निकायगत र विज्ञहरूसँग छलफल सकेको छ। मन्त्रालयले हाल बजेटका सिद्धान्त तथा प्राथमिकताको निर्माणको काम अघि बढ़ाएको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। बजेटको लेखन, आर्थिक सर्वेक्षण तयारी, विभिन्न स्तरबाट छलफल गरी सुझाव संकलनको काम पनि हाल जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेट पेश गर्ने 15 दिन अघि सरकारले संसदको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था रहेको छ। नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 10 बुँदे माग पत्र बुझाएको छ। संगठनले पर्यटन श्रमिकको हकित र पर्यटन प्रवर्धनसँग जोड़िएका विभिन्न मुद्दासहित पर्यटन क्षेत्रसँग सम्बन्धित 10 बुँदे माग पत्र अर्थमन्त्रीलाई बुझाएको संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। मुलुकभरिका पदयात्रा मजदूर, ट्रेकिङ गाइड, पोर्टर, हिमाल आरोही, कुक सहायक गाइड तथा दोवासीहरूलाई दैनिक ज्यालामा समेत मूल्य अभिवृद्धि कर भ्याट असुल्ने व्यवस्था खारिज गर्न संगठनले माग गरेको छ। अन्तर्राष्ट्रिय रूपमा नेपालको हवाई भाडा महँगो रहेको अवस्थामा भ्याट थपिँदा टिकट झनै महँगो भएको र पर्यटकहरूलाई नकारात्मक असर पारेको भन्दै टिकटमा लगाइने भ्याट फिर्ता गर्न संगठनले आग्रह गरेको छ। सहकारी संस्थामा गरेको बचत अपचलन गरेको आरोपमा बिर्ता मोड स्थित पाताल गंगा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन्। इलाका प्रहरीकाले अनारमणिका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढ़ीबाट पक्राउ गरी झापा ल्याइएको जानकारी भयो। पाताल गंगा सहकारीमा 1500 भन्दा बढी सदस्यहरू रहेका छन्। अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईको मिलो मतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत 1,39,00,000 हिनाबिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ। आइतबार भएको खेलमा दिल्ली 32 रनले विजयी भएको हो। दिल्लीले दिएको 138 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदै सबै विकेट गुमाउँदै 105 रन मात्रै बनाउन सक्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 137 रन बनाएको थियो। मध्यपुर युथ एसोसिएसनमाथि 1-0 संघर्षपूर्ण जित हासिल गर्दै बिरगंज युनाइटेड सहित स्मारक बी डिभिजन लीगको तेस्रो स्थानमा उक्लिएको छ। हारसँगै मध्यपुरमाथि रेलिगेसनको खतरा बढ़ेको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न 9 चरणको खेलमा बिरगंजलाई जित दिलाउन अमित बन्जरले निर्णायक गोल गरे। अमितले पहिलो हाफको निर्धारित समय सकिन 3 मिनट बाँकी रहँदा बिरगंजलाई अग्रता दिलाएका हुन्। यो जितसँगै 9 खेलमा बिरगंजले 15 अङ्क जोडेको छ। रेलिगेसन क्षेत्रभन्दा मात्र 1 स्थान माथि रहेको मध्यपुरको समान खेलबाट 8 अङ्क छ। 7 अङ्कका साथ तुसार युवा क्लब र 6 अङ्क जोडेको सरस्वती युवा क्लब रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्। इरान टोलीले पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। इरानी टोलीले आइतबार भएको पोखरा रंगशाला स्थित बहुउद्देश्य कवर हलमा भएको पहिलो सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबलाई 3-1 हराउँदै फाइनलको यात्रा तय गरेको हो। प्रतियोगितामा 6 टोलीको सहभागिता छ। नेपाली तेक्वान्दो खेलाडी आदिश खड्काले अस्ट्रेलियामा भएको 2025 गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन्। अस्ट्रेलियाको गोल्ड कोस्ट स्थित करार स्टेडियममा आदित्यले 17 वर्ष मुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। 10 दिनमा आदित्यको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले 21 फाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही प्रतिस्पर्धामा रजत जितेका थिए।
अब मौसम आगामी 24 घण्टामा सुदूरपश्चिम लुम्बिनी गण्डकी बागमती र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 23.7 डिग्री सेल्सियस, न्यूनतम 15.9 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 34 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर। र दिपालको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षकलाई मर्यादाक्रमको सूचीमा समावेश गर्ने मन्त्री परिषदको निर्णय। नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। नौविसे नागढुङ्गा सड़क निर्माणका लागि भोलिदेखि 10 दिन राति बन्द हुने र आतंकवाद विरोधी दुई छुट्टा छुट्टी अनुसन्धानमा बेलायत प्रहरीद्वारा 7 इरानी नागरिक सहित 8 जना पक्राउ। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।